हाम्रो खगोल हाम्रो खगोल हाम्रो खगोल
नमस्कार। कार्यक्रम हाम्रो खगोलमा यहाँहरूलाई स्वागत छ। सधैँ चाहिँ आज पनि यहाँहरूको सामु उपस्थित भइसकेको छु म बलराम उपाध्याय खकुरेल। आज विक्रम सम्बत 2079 साल माघ महिनाको 22 गते आइतबार, चन्द्रमान अनुसार माघ शुक्ल पक्षको पूर्णिमा तिथि, तिष्य नक्षत्र आयुष्मान योग, भद्राकरण आनन्दादि योगमा श्रीवत्स योग, चन्द्रमा कर्कट राशिमा। आज सूर्योदय बिहान 6:51 हुँदैछ भने सूर्यास्त बेलुका 5:46 हुनेछ। आज पूर्णिमाको व्रत परेको छ, साथै एक महिनासम्म चलेको श्री स्वस्तानी व्रत कथा आजबाट नै समाप्त हुँदैछ र आजबाट माघ स्नान पनि समाप्त हुन्छ। साथसाथै झापाको किचक बदमा आज मेला लाग्दछ। अब आज बिहानदेखि भोलि बिहानसम्म जन्मिने बालकहरूको नाम ग्रह नक्षत्रको आधारमा कुन अक्षरबाट राख्नुपर्छ भन्ने विषयको बारेमा चर्चा गरौँ। आज बिहान 5:34 मध्याह 12:13 जन्मिने बालकहरूको नाम तिष्य नक्षत्रको चौथो चरण ड अथवा डाबाट राख्नुपर्छ। डम्बरनाथ, डण्ड लक्ष्मी जस्ता नामहरू हुन सक्दछन्। मध्याह 12:14 बेलुका 6:52 जन्मिने बालकहरूको नाम अश्लेषा नक्षत्रको पहिलो चरण डीबाट राख्नुपर्छ। यसै गरी बेलुका 6:53 राति 1:30 जन्मिने बालकहरूको नाम अश्लेषा नक्षत्रको दोस्रो चरण डुबाट राख्नुपर्छ भने राति 1:31 भोलि बिहान 8:09 जन्मिने बालकहरूको नाम अश्लेषा नक्षत्रको तेस्रो चरण डेबाट राख्नुपर्छ। डेकेन्द्र, डेक कुमारी जस्ता नामहरू हुन सक्दछन्। यी नामहरू हामीले नेपालको प्रामाणिक समयलाई आधार मानेर तयार पारेको हुनाले नेपालभन्दा बाहिर जन्मिने बालबालिकाहरूको हकमा भने यी नामहरू केही तलमाथि हुन सक्नेछन्। आज विशेष कामकाज तथा टाढाको यात्राका लागि उत्तर अथवा पश्चिमतर्फ आफ्ना सुरुका कदमहरू चालेर मात्रै कार्यक्षेत्रमा प्रस्थान गर्नु राम्रो हुनेछ। यी त भए पञ्चाङ्ग लगायतका हाम्रा नियमित जानकारीहरू। यी जानकारीहरूपछि अब आजबाट श्री स्वस्तानी व्रत कथा समाप्त भएको छ। स्वस्तानी व्रतकथालाई स्कन्द पुराणको केही भाग मानिन्छ। स्कन्द पुराणको माघ महात्म्यमा यसलाई बताइएको छ। विभिन्न खण्डहरूमध्ये केदार खण्डमा यसको वर्णन गरिएको छ। स्वस्तानी कथाले हाम्रो समाजलाई निकै सकारात्मक सन्देशहरू दिने गर्दछ। हुन त वस्तु एउटै हो, त्यसलाई पनि व्याख्या गर्ने तरिकाको व्याख्याको आधारमा पनि भर पर्दछन्। एउटै वस्तु पनि कसैको लागि कसैले त्यसलाई नराम्रो दृष्टिकोणले व्याख्या गर्न सक्दछन् भने कसैले त्यसलाई राम्रो दृष्टिकोणले व्याख्या गर्दछन्। तर त्यो वस्तुमा हुने गुण, त्यसमा रहने धर्मले पक्कै पनि सबैको हित गरेको नै हुन्छ। त्यस कारणले नै शास्त्रमा भन्दछ, अमन्त्रम अक्षरम नास्ति, नास्ते मूलम औषधम, अयोग्य पुरुष नास्ति, योजकस्तत्र दुर्लभ भनेर शास्त्रमा यसरी बताइएको छ। किनकि यो संसारमा कुनै पनि शब्द अर्थहीन छैनन्, अक्षर कुनै अर्थहीन र प्रयोगविहीन नै छैनन् र मन्त्रविहीन छैनन्। त्यसै गरी कुनै पनि वनस्पति अथवा कुनै पनि यो संसारमा भएका पदार्थहरू काम नलाग्ने बेकममा छैनन्, तर केवल दुर्लभ छ त त्यसलाई योजन संयोजन गरिदिनेवाला व्यक्ति, त्यसलाई सही ठाउँमा उपयोग गर्नेवाला व्यक्ति नै मात्र दुर्लभ छ, यसरी शास्त्रमा बताएको छ। त्यस कारणले गर्दा यो स्वस्तानी व्रत कथालाई हेर्ने हो भने पनि यसले हाम्रो समाजलाई, अहिलेको समाज त एउटा सूचना र प्रविधिको क्षेत्रमा त निकै फड्को मारेको समाज छ, तर त्यो बेलाको समाजलाई पनि यसले जोड्नको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका हाम्रा यस्ता चाडपर्वहरू हुन्। स्वस्तानीको व्रत कथामा आफ्नो नियममा बस्ने, जसको कारणले गर्दाखेरि व्रत महिना दिनसम्म यसले के सिकाउँदछ भने शुद्ध खानु, त्यसरी एक छाक भोजन गर्नु, जस्तो पाए त्यस्तो नखानु, कोही प्रति झुठो नबोल्नु, हिंसा नगर्नु, नराम्रो नसोच्नु भन्ने यस्ता व्रतका नियमहरू छन्, जसले गर्दाखेरि समाजलाई अपराधीकरणबाट पनि यसले जोगाउँदछ र साथसाथै व्यक्तिलाई रोगी हुनबाट पनि यसले जोगाउने गर्दछ। किनकि यसले खानपानमा शुद्धता खोज्दछ व्रतको समयमा, जे पाए त्यही खानु पनि हुँदैन। त्यस कारणले व्रतले व्यक्तिलाई स्वस्थ पनि राख्न मद्दत गर्दछ, त्यसै गरी निरोगी राख्दछ। साथसाथै यसले जब स्वस्थ र निरोगी व्यक्ति हुने गर्दछ, उसको आर्थिक पाटोहरू पनि उसको त्यति खर्चिलो बन्दैनन्, सबल बन्न जान्छन्। त्यसले आर्थिक पाटोलाई पनि सबल बनाउँदछ र साथसाथै आपसी भाइचारा, आपसी सद्भावहरू पनि यसले बढाउने काम गर्दछ। त्यस कारणले यी व्रतहरू हाम्रा जीवनमा अत्यन्त महत्त्वपूर्ण मानिन्छन्। शास्त्रहरूले पनि विभिन्न प्रयोजनहरूको आधारमा विभिन्न व्रतहरूको वर्णन गरेका छन्। त्यसमध्ये एक महिनासम्म लगातार यो माघ महिनाभरि चल्ने स्वस्थानी व्रत कथा, जुन पुष पूर्णिमादेखि माघ पूर्णिमासम्म सञ्चालन हुने गर्दछ। यो हरेक नेपाली भाषीहरू जहाँ जहाँ रहन्छन्, नेपाल मात्र नभएर भुटान, बर्मा, आसाम, दार्जिलिङ लगायतका सिक्किम यी विभिन्न क्षेत्रहरूमा बस्ने नेपालीहरूले अधिकांशले वाचन गरेको पाइन्छ। र यसमा चढाइने कुराहरूलाई पनि शुद्धतामा अत्यन्त महत्त्वपूर्ण हुन्छ भनेर बताइएको छ। अरूले देख्लान् नदेख्लान् भन्नेसँग यसको सवाल छैन, किनकि यदि यो स्वस्थानी व्रत कथा महिना दिनसम्म वाचन गर्नको लागि छन् भने त आफ्ना सम्पूर्ण घर परिवार र आफ्ना सदस्यहरूलाई वरिपरि राखेर नै वाचन गर्नुपर्दछ भनिएको छ। यदि कोही छैनन् भने पनि एक्लै भए पनि आफ्नै घरमा रहेका विभिन्न पदार्थहरूलाई, विभिन्न वस्तु सामग्रीहरूलाई पनि मा राखेर आफूले सुनायो भने त्यसले पनि कल्याण नै गर्दछ भनेर, यसले एक्लै हुँदा पनि म सक्दिनँ, म गर्न सक्दिनँ, म कमजोर छु अथवा मलाई सहयोग गर्ने कोही छैनन् भनेर व्यक्ति पछि हट्नु हुँदैन, आफ्नो जोस जाँगरलाई कहिले पनि मर्न दिनु हुँदैन भन्ने कुराहरूलाई पनि यसको उसमा स्वस्थानी व्रत कथाको हामीले सन्देशको रूपमा लिन सक्दछौँ। त्यसमा पाएका विभिन्न प्रसङ्गहरू पनि आएका छन्, जस्तै गोमाको पनि प्रसङ्ग आउँदछन्। गोमाको प्रसङ्गमा पनि गोमाले दुःख पाएको, पार्वतीले सप्तऋषिहरूलाई पठाएर व्रत गर तिम्रो अवश्य पनि दुःख निवारण हुन्छन् भनेर चाहिँ पठाइदिनु भएको र त्यो सप्तऋषिहरूले गोमालाई यही सल्लाह दिनुभएको र श्री स्वस्थानी परमेश्वरीको व्रतको प्रभावले गर्दा गोमाको दुःख निवृत्त पनि भएको, गोमा दुःख कष्ट हटेर सुखी भावन पुगेकी, आनन्दित हुन पुगेको प्रसङ्गको बारेमा पनि वर्णन गरिएको छ। त्यस कारणले गर्दाखेरि यसले पनि दुःख कष्टहरू हटाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ भन्ने स्कन्द पुराणको यो प्रमाण हो। साथसाथै शास्त्रले अर्को पनि कुरा भन्दछ, पुत्रस्य परमो धर्म पितृधार समो नहि भनेर शास्त्रले बताएको छ। छोराले पितृहरूका लागि अथवा आफ्ना माता पिताप्रति एउटा दायित्वलाई निर्वाह गर्न सक्दैनन् भने उसको जन्म पनि निरर्थक हुन्छ भन्ने हाम्रो शास्त्रीय मान्यताहरू छन्। त्यस कारणले गर्दाखेरि नवराजले आफू नजन्मिँदै परदेश जानुभएको बुवाको खोजी गरेर कहाँ पुग्नु भएको छ भन्ने पत्ता लगाएर त्यहाँ गएर बुवाको अन्तिम सद्गतहरू गरेर उहाँको अर्धदैहिक संस्कारहरू पनि गर्न सफल भयो। त्यस कारणले शास्त्रले भनेको प्रमाणको आधारमा यहाँ पनि महत्त्वपूर्ण कार्य देखिन्छ नवराजको। आफै योग्य हुँदाहुँदै पनि तैपनि पिताको आफूले खोजी गर्नुपर्दछ भनेर नवराज परदेशमा गएर उनले आफ्नो बुवाको खोजबिन गरी गर्नुपर्ने सम्पूर्ण कर्महरू गरेको कारणले उनले आफ्नो पितृ ऋणलाई पनि चुकाउन सफल भएको र कुनै पनि सन्तानले आफ्नो माता पिताको लागि गर्नुपर्ने दायित्वदेखि कहिल्यै पनि कुनै पनि हालतमा विमुख हुनु हुँदैन भन्ने कुरालाई पनि यसले बताइन्छ। र जुन कार्य गरे नवराजले पितृको उद्धारको कार्य र साथसाथै यता गोमाले पनि स्वस्थानी देवीको व्रत गर्नुभयो, त्यसैको प्रभावले नवराज पनि घरमा बेलैमा आइपुगे र भगवान हरिहरको आशीर्वादले त्यही सत्कर्म गरेको आधारमा नै लावण्य देशको राजा हुन पुगेका भन्ने कुराहरू भेटिन्छन्। किनकि सत्कर्म गरेको कहिल्यै पनि खेर जाँदैन, शास्त्रहरूमा पनि बताइएको छ कि अवश्यमेव भोक्तव्यम कृतम कर्म शुभाशुभम, अर्थात् व्यक्तिले कुनै पनि मानिसले सत्कर्म गरोस् अथवा दुष्कर्म गरोस् त्यसको फल त अवश्य भोग्नै पर्दछ। त्यस कारणले गर्दा नवराजले गरेको र गोमाले गरेको सत्कर्मको आधारमा उनीहरूले जीवनलाई आनन्दित आनन्दका साथ बिताउन पाए भन्ने यिनै कथा प्रसङ्गको साथै आजको कार्यक्रमबाट म बलराम उपाध्याय खकुरेल बिदा चाहन्छु। हस्त, नमस्कार।